محمد هو نصلي على رسوله الكريم ما بعد. قال الله تعالى في القرآن المجيد: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد بعد الجود والكرم. اللهم صل على سيدنا ومولانا محمد بعد الفرق والله. اللهم صل على سيدنا ومولانا محمد وآله وصحبه وبارك وسلم. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. فقلنا يا آدم اسكن أنت زوجك الجنة وقلا منها رغدا حيث شئتما ولا تقربا هذه الشجرة فتكونا من الظالمين. صدق الله العظيم. اسماعیل سے گزر کر ملائکہ نے سجدہ کیا اور شیطان نے انکار کیا تو اللہ سبحانہ تعالیٰ نے اس کو رد کر دیا اور آدم علیہ السلام کو جنت میں داخل فرمایا اور جنت میں داخل فرما کر فرمایا کہ اب یہ تیری جگہ ہے، کھا پی چائے چھو کر یہاں پر، یعنی مزے ہیں تمہارے لیے جنت کے اندر. آدم علیہ السلام کی تخلیق ایک مقصد کے تحت تھی، اللہ کی حکمت کے تحت تھی، نہ ان کی تخلیق نوریوں کی طرح تھی نہ ناریوں کی طرح تھی. ان کی تخلیق کا مقصد اور بناوٹ اور جس جگہ بھیجا جا رہا تھا اسی جگہ کے مطابق آپ کی طبیعت کو ڈالا گیا، آپ کی عادات اور خصلت ویسی پیدا فرمائی گئی جس لیے اللہ تعالیٰ نے وہاں بھیجنا تھا ان کو. تین آدم کی خصلت مختلف تھی، عادات میں مختلف تھیں، طبیعت میں مختلف تھی. آدم السلام کو جنت تو دے دی گئی، جنت میں چلے دی گئے، لیکن جنت میں جانے کے بعد بھی ان کی طبیعت جو تھی وہ گھبرائی سے رہتی تھی. حرم جنت تو ایسی جگہ تھی کہ سب کچھ میسر تھا انہیں، لیکن پھر بھی کوئی ایک تنہائی محسوس ہوتی تھی ان کو. یہ ان کی طبیعت کا تقاضا تھا، کیونکہ اللہ سبحانہ تعالیٰ ان کی طبیعت میں چیز ڈال دی تھی، فطرت میں چیز ڈال دی تھی انسان کے، آدمی کے، جو چیز فطرت میں ڈال دی تھی اللہ تعالیٰ نے، کھانا پینا سب کچھ خاص فطرت تھی. تو اس میں ایک فطرت یہ بھی تھی جس کی وجہ سے ان کو گھبراہٹ سی محسوس ہوتی تھی، بلکہ تنہائی سی محسوس ہوتی تھی. اللہ سبحانہ تعالیٰ تو جانتے تھے، ہر چیز کو پہچانتے تھے، پتا تھا. تو اللہ نے اس کا انتظام کیا. وہ حقیقت کیا چیز تھی؟ کیونکہ فطرت میں تھی آدم السلام کے ساتھ کہ ایک ہمجنس ضرور ہونا چاہیے، خواہشات میں تھی انسان کے، پیدا کی تھی فطرت کے ساتھ. تو وہی چیز ان کو تنہائی میں لگتی تھی اور وہ محسوس کرتے تھے اور گھبراہٹ محسوس ہوتی تھی. اللہ سبحانہ تعالیٰ نے قول ملتے ہیں اس پر، ایک کو یہ کہ آدم السلام کو اللہ تعالیٰ نے ایک اونگ سی دے دی، جیسے کہ نیند سی ہوتی ہے نا، اس قسم کی اونگ دے دی ہے، نیند سی، آپ نیند سمجھ لیں. اور جب وہ اونگ میں چلے گئے، नींद के अंदर चले गए तो अल्लाह सुबहान तआला ने सोने के बाद उनकी बाई पसली से, लेफ्ट साइड की पसली से हजरत हव्वा अलैहिस्सलाम को पैदा फरमाया। आपकी आंख खुली तो आप बड़े हैरान हुए, सोकर उठ देखा कि सर के करीब एक बहुत ही हसीन खूबसूरत औरत बैठी है। हजरत आदम से बहुत हैरान हुए तो उन्होंने पूछा, तुम कौन हो? मैं तो जन्नत में अकेला हूं, या तुम कहां से आई, कैसे हो? और क्योंकि आपके जिस्म और खून से पैदा किया गया था, आप ही के अंदर से निकाला गया था, उनकी पसली से निकाला गया था, बाकी दूसरे अल्लाह ने भी उनके उनस और मोहब्बत पैदा फरमा दिया उनको उनके साथ और उनको उनके साथ। हजरत इस्लाम के तो जिस्म से निकले थे तो वो तो वैसी मोहब्बत, और फिर उनको भी उनसे मोहब्बत ने पैदा फरमा दी। सुभान अल्लाह। अब ये दो चीजें जो फितरतन थी और ये वहां खत्म नहीं हुई, क्योंकि दुनिया तक चलना था मामला। तो आदम इस्लाम की जितनी भी औलाद है तो उसके अंदर ये फितर पाई जाती है कि दो देखें आप, एक खामिंद है एक बीवी है, रिश्ते तलाश करते हैं, फलां जगह रिश्ता फलां जगह रिश्ता, तो ऐसी जगह रिश्ता हो जाता है जहां आदमी का तसव्वुर भी नहीं होता, आदमी को ख्याल भी नहीं होता, करना कहीं चाहता है कहीं रिश्ता हो जाता है। लेकिन रिश्ता हो जाने के बाद ये फितरत कायम रहती है जो अजल से थी, हजरत आदम सलाम हजरत हव्वा में थी, कि कुदरती तौर पर तबीयत तौर पर वो मोहब्बत उमड़ आती है उसमें। ये जो मोहब्बत पैदा होती है ना, इसकी वजह यह है कि वो सिलसिला चल रहा है अभी तक, कि जिससे हजरत आदम सलाम को हजरत हव्वा से हुई, हजरत हव्वा को उनसे मोहब्बत पैदा हो गई थी। आज भी हर खामिन और बीवी में जाए किसी जगह से भी हुआ, उनका रिश्ता हो गया हो या रिश्तेदारी में हो या बाहर की रिश्तेदारी से हो, एक अनसर एक मोहब्बत पैदा हो जाती है। गो फिर अनसर मोहब्बत के मामला चलते हैं काफी, इतनी हो जाती है मोहब्बत के लड़का सब मोहब्बतों से क्रॉस कर जाता है, माँ बाप बहन भाई सबसे ऊंचा रिश्ता फिर मोहब्बत का बीबी हो जाता है। वो माँ जिसको जिंदगी में पालती है, उनसे सींचती है, फितरत अल्लाह ने रखी है ये, इस पे कोई शिकायत तो आदमी नहीं कर सकता, ये फितरत बात है। तो बेनताउंस हो जाता है उसको अपनी बीवी के साथ, और बीवी गई वह तो मामला अजीब है, चलो वो तो लेके आए, वो तो अपना घर बार घर तहजीब बाजवा तो बिल्कुल दूसरे कबीले से होती है बीवी, कल्चर सब कुछ छोड़ के आप थोड़े दिनों जाके देखें तो वो उनमें लगती है वो बिल्कुल वैसी लगती, थोड़े दो हफ्ते के बाद जाके आप देखें बिल्कुल मुख्तलिफ, वो आदत उसमें पैदा हो जाएंगी, माँ बाप से बिल्कुल मुख्तलिफ हो जाएगा उसका मामला, उसका सारी आदत उसी फैमिली को उतर आती है, फिर अगर वर्षे के बाद तो फिर बिल्कुल ही वो गुम हो जाती है उसमें, अब औला तो भूल ही जाते हैं कि कौन थे मेरे माँ बाप, कौन थे फला, कौन बहन भाई थे, हम क्या करते थे, या जिंदगी जहां गुजारी होती है उसमें आते हैं। तो ये एक वजह हो सकती है, वना तो कहें सोचने वाली बात है। तो बात यही है कि आदम सलाम में हव्वा में जो अलैहिस्सलाम के अंदर जो मोहब्बत पैदा फरमाई अल्लाह ताला ने, कुदरती तौर पर वो मोहब्बत चल रही है अभी तक मियां बीवी के अंदर। बिगाड़ क्यों पड़ते हैं तो आगे की बात है, लेकिन मोहब्बत जरूर होती है मियां बीवी के अंदर, याद रखें जरूर होती है। हसाइश सदीकर रज़ी अल्लाह ताला ने एक दफा आप सलसम के साथ गुफ्तगू फरमा रही थी तो कुछ ऊंची आवाज हो गई आपकी, जैसे मियां बीवी हैं जरा ऊंची आवाज बोले तो इतफाक से अब वो सदीक आ गए, अल्लाह अकबर वो कहां बर्दाश्त करते थे इस बात को, सदीक थे वो तो बाबा, उनका तो मुकाबला नहीं, उन्होंने जो देखा है ऊंची बोल रही है, बस आओ देखा ना था उन्हें थक के थप्पड़ मारा, शुक्र तुझे जरूरत कैसे हुई तुम इतना ऊंचा बोल रही हो, नबी की आवाज से तुमने अपनी आवाज को ऊपर कर ली, ये तुम्हारी जरूरत कैसे हो गई, अल्लाह। तो हताशा जो थी थप्पड़ लगा उनको बड़ा जबरदस्त, तो थप्पड़ लगना तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जो थे वो एकदम आगे बढ़े और तशरीफ ले आए थे, फौरन हज़रत अबू सिद्दीक़ को रोक लिया और अलग करा आपने, सामने आगे बचाया आशीष सदी का, और ना पड़ जाता पड़। तो खैर अब उस सदी इसी गुस्से की हालत बाहर निकल गए। और कुछ दिन तक तो जो काम आपसे हो गया, आशीष सदी का फरमाते हैं कि मुझे मानने की वजह से और नबी के बारे में मौजूद थे, तो ये उनसे जो फेल हुआ तो आप उससे से निकल दो गए, लेकिन इस वजह से वो कई दिन तक हाजिर नहीं हो सके खिदमत में शिंदे की वजह से। और एहसास हुआ उनको कि मैंने ये काम किया है। तशरीफ नहीं ले मिलने के लिए काफी दिनों से शिंदी महसूस हुई कि मैं आज की खिदमत में होते हुए ऐसे काम कैसे कर लिया। दोनों काम थे, वो भी बर्दाश्त नहीं हुआ और फिर ये चीज भी बर्दाश्त नहीं हुई कि हज़रत सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में मैंने ये कैसे किया। तो फिर एक दिन हज़रत आशिया फरमाते हैं कि आप दरवाजे पे हाजिर हुए और अंदर आने की इजाजत मांगी। जब अंदर आए तो उन्होंने देखा कि हज़रत सल्लल्लाहु अलैहि वसल्लम और हज़रत आयशा दोनों सुलह की हालत में बैठे हैं। मुंह में बताया मियां भी मोहब्बत, अल्लाह ताला ने एक ऐसी चीज फितरी चीज है कि झगड़े मगड़े होते हैं उसके बाद फिर एक हो जाते हैं, फिर साथ मिल जाते हैं, ऐसी फितरत कही है, फिर वो एक दूसरे के साथ हो जाते हैं। तो कहते हैं कि जब वो अंदर आए ना देखा कि मैं और नबी पाक जो थे सुलह की हालत में है, तो हजरत सदीक ने फरमाया, मुखातिब होकर फरमाया कि तुम दोनों को मुझको अपने सलाह में शामिल कर लो। मैं जब तुम दोनों सुलह कर ली है तो मुझे भी इसमें शामिल कर लो, जिस तरह का तुमने मुझे अपनी लड़ाई में शरीक किया था। यहां से पड़ा मुस्कुरा पड़े और कहने का बेशक हमने ऐसे ही किया, बेशक हमने ऐसे ही किया, यानी अपनी सुलह में हमने आपको शरीक कर लिया। ये भी एक वाकया देखें आप, मियां बीवी के अंदर ऐसे मामला हो जाते हैं। इसकी वजह यह है कि हजरत आदम अलैहिस्सलाम, हजरत हव्वा अलैहिस्सलाम की जो मतलब मोहब्बत अल्लाह ने ऐसी पैदा फरमा दी उनके अंदर। तो हजरत आदम सलाम उनमें जो मोहब्बत पैदा हुई उनका, अच्छा भी तो तुम कौन हो, कहता मैं तो आपकी बीवी हूं। अल्लाह ताला ने अब ये फिक्र बड़ा कीमती है जो हवा ने फरमाया कि मैं आपकी बीवी हूं, अल्लाह ताला ने मुझे इसलिए पैदा किया है कि आपको मेरी वजह से आराम हो। ये कॉन्टेक्ट देखे मियां बीवी में, सारी बातें वही हैं। हजरत आदम सलाम जो बाप और माँ बाप में जो आदत होती है औलाद में वो जाती है, सारी आदत जाती है। मैं इसमें आप हदीसें सुनाऊंगा इंशाल्लाह कि हजरत आदम सलाम की कितनी आदतें हमारे में आई हुई हैं। बाप थे हमारे हैं, तो हमारी माँ है, तो माँ बाप की तो आदतें जाती हैं, तो सारे जितने भी बनू सलाम में ये आदतें पहुंची हुई हैं। तो सुनाया कि अल्लाह सुब्हान व तआला ने मुझे, मैं आपकी बीवी हूं, मुझे इसलिए पैदा किया कि आपको मेरी वजह से आराम पहुंचे। गोया कि बीवी की फितरत में अल्लाह ताला ने रखा हुआ है तू तो इस शख्स को आराम दे, मैंने तुझे पैदा इनके लिए किया है। और तरह बात है कि औरत को आदम के, हजरत आदम सलाम को औरत के लिए पैदा नहीं किया था, बल्कि औरत को आदम सलाम के लिए पैदा किया था। जैसे हजरत आदम सलाम के लिए और भी चीजें नेमतें दी, बड़ी बड़ी नेमतें पैदा की, हर चीज आदम सलाम के लिए पैदा थी। उनके लिए इस तबीयत के लिए जो उनकी फितरत में डाली थी कि मेरे ख्वाहिशात को पूरा करने के लिए औरत भी होनी चाहिए, तो उनके लिए इनको पैदा किया गया था। इसलिए कहा जाता है कि जो है हव्वा उनकी ताबा थी, यानी औरत मर्द के ताबे होती है। मर्द की वजह से मर्द को नहीं, औरत की वजह से मर्द को पैदा नहीं किया, बल्कि मर्द आदमी के लिए पैदा की गई है। जिन जिन जरूरियात के लिए पैदा की गई उस जरूरियात को पूरा करने के लिए की गई। इसलिए कहा कि बीवी अगर इनकार करती है तो बेनतहा उसको अजाब होता है, सारी रात फरिश्ते उस पर लानतें भेजते हैं। एक मकसद के लिए पैदा किया गया उस औरत को, आप ये देखें। कहता फिर उन्होंने कहा कि भाई मुझे पैदा इसलिए किया गया कि मैं मेरी वजह से आपको आराम हो, सुभान अल्लाह। और ये चीज बिल्कुल सही बात है कि दुनिया के कितने भी बड़े बड़े काम में से निकलने के बाद इंसान अपनी बीवी के पास आता है तो सुकून का एक समुंदर उसके अंदर चला जाता है। तमाम चीजों के बाद उसको पूरा सुकून उसके पास मिलता है, سر پہ ہاتھ رکھ دے یا مالش کرے یا اس کی محبت, یعنی ماں باپ سے کئی درجے اس کی محبت اس کو مست, کیوں فطرت میں لانے رکھا ہے, آرام وہیں سے ملتا ہے اس انسان کو, کتنے بڑے بڑے مراحل سے گزرتا آتا ہے, کتنی چیزوں سے گزرتا آتا ہے, کتنے بڑا مجاہدہ کر کے جب آتا ہے اور جب آ کے بیوی کے پاس بیٹھتا ہے تھوڑی دیر, اور یہ نبی کریم صلی اللہ علیہ وسلم کی یہ سنت مبارک میں آپ کو بتاؤں ساری یہی تھی, جس نے بتایا کہ یہ واقعہ سنا ہے میں نے ابو صدیق کا. اتنی محبت آپ نے رہ نہیں سکتے ایک دوسرے کے بغیر, جھگڑیں گے پھر رہ بھی نہیں سکتے, ناشد شاذ و نادر ہو کے بہت ہی بدتمیز قسم کے لوگ آدمی ہو یا بدتمیز قسم کی بیوی ہو تو وہ تو پھر اور معاملہ اور ہے نا, اس کی تو وجوہات اور ہوتی ہیں, لیکن اکثر جو بتائی گئی کہ یہ معاملہ ہوتا ہے میاں بیوی کے اندر. کبھی سوچیں آپ شادی شدہ ہیں کہ یہ وجہ ہے کہ میں اپنی بیوی سے باپ کو چھوڑے بیٹھا ہوں, گھر والوں کو چھوڑے بیٹھا ہوں, یہ بیوی اتنی محبت کیوں ہے, ہر وقت ساتھ ہوتے ہیں, کھاتے ساتھ ہیں, بیٹھ سوتے ساتھ ہیں, سب کچھ ساتھ, اور دل نہیں بھرتا, سکون بھی ہوتا ہے کہ میں آپ کے آرام کی وجہ سے ہوں, مجھے پیدا کیا ہے, اور دوسرا فکر ہے مجھے آپ کی وجہ سے چین ہو, آپ کو میری وجہ سے آرام ہو, سبحان اللہ, یعنی میں آپ کے آرام کا باعث بنوں اور مجھے آپ کی وجہ سے چین ہو. تو کیا ہوا کہ دونوں کے حقوق بیان کر دیے, شوہر کی بیوی پہ حقوق اور بیوی پہ شوہر کے حقوق, وہ اس کو آرام پہنچائے گا, اس کو آرام حاصل کرے گا, اور وہ مرد اس کو چین پہنچائے گا یعنی سکون دے گا. کیسے؟ سبحان اللہ, کہ مرد کی عورت کی یہ ڈیوٹی ہوگی کہ اسے پوری اس کو مطلب سکون کے جو چیزیں ہوں گی اس کے لیے پیش کرے گی. اب سکون کے لیے کیا کچھ ہوتا ہے, اس کے لیے کھانا ہے, پکانا ہے, گھر کو صاف کرنا ہے, اس کو خوش کرنا ہے. حالانکہ یہ ہے کہ جب خاوند اندر آئے اگر بیوی ایک مسکراہٹ سے دیکھ لے تو اس کو کئی جنتوں کا ثواب مل جاتا ہے, یہ رکھے اللہ تعالیٰ نے. اور خاوند اگر گھر آئے اور مسکراتا گھر آ جائے تو اس کو کئی جنتوں کا ثواب مل جاتا ہے نا. تو عورت کو چین کیسے دے؟ چین کی مراد یہ کہ اس کی ساری ضروریات کو اس کی کوئی تکلیف نہ ہونے دے, اس کو تکلیف اس کی بھی احساسات کا خیال کرے, اس کو جو ضروریات اس کو پورا کرے. آپ یہ دیکھیں حدیث میں آتا ہے, آپ پہلی چیز جو بتائی گئی ہے کہ اللہ سبحانہ تعالیٰ نے قرآن کے تین احد کا وعدہ کیا ہے, احد تین احد لیے, پہلا احد انبیاء سے لیا اللہ تعالیٰ نے, پہلا احد انبیاء علیہ السلام سے لیا, اور دوسرا عہد بنی اسرائیل سے لیا تھا جس کا ذکر کیا قرآن کے اندر اللہ تعالیٰ نے, اور تیسرا عہد میاں بیوی وہ ہوتا ہے آپس کے اندر, جب بیوی اپنے شوہر سے لیتی ہے تیسرا عہد ہوتا ہے. یعنی ایک عہد تو وہ ہے جو اللہ تعالیٰ نے انبیاء علیہ السلام سے لیا سورہ الاحزاب میں یہ آیت نمبر 7 ہے, اور دوسرا عہد بنی اسرائیل سے لیا سورہ نساء آیت 154, اور تیسرا عہد بیوی سے لیا سورہ نساء آیت 21. بیوی اپنے شوہر سے عہد لیتی ہے, تو یہ تیسرا عہد ہے. فرماتے ہیں کہ جس طریقے سے بنی اسرائیل نے جب عہد توڑا تو اللہ نے اس کو سزا دی تھی, تو اسی طریقے سے سبحان اللہ جب بیوی کے تمام معاملات پر اللہ کے خوف سے غافل ہو جاتا ہے, بیوی کے حقوق ادا نہیں کرتا, بدتمیزی شروع ہو جاتی ہے, تو پھر وہی سزا ملتی ہے یاد رکھیں, یا بیوی اب اپنے ایسے پھر جاتی ہے, دونوں میں سے کوئی عہد تو توڑ دیتے ہیں, تو سزا کون سی ملتی ہے؟ جس طرح بنی اسرائیل کے عہد توڑنے پر سزا ملی تھی, اسی طرح ان پر عذاب نازل کیا جاتا ہے. پھر ماما یہ بات تو نہیں بھائی, یہ بہت بڑا عہد ہوتا ہے آپس کے اندر دونوں کا, کہ تم مجھے میں آرام دوں گی اور تم مجھے چین دینا, ایسا ہے آج کل؟ مجھے بتائیں, نہ آرام چین دیتے ہیں, نہ وہ اس کو آرام دیتی ہے, نہ اس کو چین دیتے ہیں, تو ہوگا کیا بیچ میں, سوائے طلاقوں کے اور کیا سکتا ہے, جھگڑوں کیا سکتا ہے, نہ وہ ساری رات سوتی ہے, نہ وہ ساری رات سوتا ہے, نہ اس کو دن میں چین آتا ہے, نہ اس کو دن میں چین آتا ہے, وہ حیات بکواس کرتی ہے تو وہ بھی حیات بکواس کرتا ہے, وہ اس کو گھر والوں کو کچھ کہتی ہے تو وہ اس کے گھر والوں کو کچھ کہتا ہے, یہ تماشا بچے دیکھتے ہیں, بچے جب تماشا دیکھتے ہیں تو بچے بھی گلیوں بکھر جاتے ہیں, اور یہاں تو خاص طور پہ یہ ہوتا ہے. بتائیں کتنا بڑا عہد لیا گیا حضرت آدم علیہ السلام سے، یہ اللہ تعالیٰ ہمیں یاد کر رہے ہیں. قلنا یا آدم اسکن انت زوجک الجنہ، کتنی پیاری بات اللہ نے فرمائی تھی دیکھیں. اور ہم نے کہا آدم سے کہ جا بھائی جنت تیری ہے اور یہ تیری بیوی ہے، سمجھ یہ جنت یہ تیری بیوی، کھاؤ پیو جو چاہے مزے کرو جدھر چلو. سبحان اللہ، آج بھی جس گھر کے اندر میاں بیوی کے اندر محبت ہو پیار ہو، وہ اس کو آرام پہنچا رہی ہو، وہ احساس کرتا ہو، وہ گھر انسان کی جنت بن جاتا ہے. ان کی اولادیں وہ بھی پھر اپنے آگے جا کے وہ بھی گھروں کو جنت بناتی ہیں. جن گھروں کے اندر ماں باپ میں اختلاف ہوگا یاد رکھیں، تو پھر کیا ہوگا کہ ان کی اولادیں بھی جا کے پھر آگے یہ کام کرتی ہیں، تو نسل دم نسل چلتا ہے. کیونکہ ابتدا یہاں ہو رہی تھی دنیا کی، ساری دنیا نے یہیں سے کام کرنا تھا، انہی سے ساری اولاد پھیلنی تھی، حضرت آدم سے حوا سے. تو ایک گڈ نیچر کے ساتھ اللہ ان کو پیدا کیا، گڈ کانٹیکٹ کے ساتھ پیدا کیا، تاکہ ان کی ساری خصوصیات دنیا میں لے کر جائیں تو ان کی اولادوں میں آئے اور ایک معاشرہ بہترین قسم کا معاشرہ بنے. آپ سوچیں ایسا ہے؟ بہترین قسم کا معاشرہ بنے. یاد رکھیں کہ اتنی بڑا کانٹیکٹ دیا جا رہا ہے میاں بیوی، سب سے بڑا یہ کام تھا آدم علیہ السلام کا جنت میں کہ ان دونوں کی شادی ہوئی. وہاں پر دیکھیں اور شادی کا بھی عجیب معاملہ تھا. سبحان اللہ، شادی بھی کیسے ہوئی؟ اللہ نے ان کو زوجہ کہا نا، شادی کرانے میں اللہ تعالیٰ تھے نا دونوں کی. اللہ اکبر، فرمایا کہ جب آدم علیہ السلام ان کو دیکھا تو ظاہر ہے وہ تو فطرت میں رکھا تھا، اور ہم جنس اس کے لیے تنہائی محسوس کرتے ہیں، سمجھ نہیں تھا مت. جب عورت کو دیکھا تو وہ ساری چیزیں محسوس ختم ہو گئی، تنہائی بھی ختم ہو گئی، وہ گھبراہٹ بھی ختم ہو گئی، وہ تم کو وہ ساتھی مل گیا جو ان کی فطرت کی ڈیمانڈ کرتا تھا. اسی طرح ہوتا ہے جب میاں بیوی کی شادی ہوتی ہے تو فطرت کی چیز مل جاتی ہے، ان کو ڈیمانڈ ختم ہو جاتی ہے، خوشی انسان کی زندگی میں آ جاتی ہے. میاں بیوی اگر صحیح طریقے کس وہ صحیح طریقہ کون سا؟ یہاں بھی ایک چیز دیکھیں کہ آپ ایک مشین بھی خریدنے جائیں نا، ایک مشین خریدنے جائیں تو اس کے ساتھ انسٹرکشن بک دی جاتی ہے، تاکہ اس بک کو آپ فالو کریں. اگر اس بک کو فالو نہیں کریں گے تو مشین آپ کی خراب ہو جائے گی، غلط طریقے سے آپ اس کو سٹارٹ کر لیں گے تو ختم ہو جائے گی. آپ آج جو بھی چیز، ایک سوئچ بھی لینے جائیں نا الیکٹرک کا، تو اس کے ساتھ چھوٹا سا فارم ہوگا یا پرزا ہوگا یا کاغذ اس پہ لکھا ہوگا، اس کو ایسے لگائیں، ایسے کریں، ایسے کریں، بہت بڑی چیز ہے، تاکہ اس کو غلط استعمال کرنے سے خراب نہ ہو جائے. واشنگ مشین آپ لے جائیں، آپ انسٹرکشن مشین وہ لے کے بکس کے ساتھ اس کی پرواہ نہ کریں، اپنی مرضی سے آپ چلانا شروع کریں گے، نئی مشین ٹوٹ جائے گی آپ کی. نئی گاڑی آپ لے کر آئیں، اس کا اس بک کے مطابق آپ اس کو سٹارٹ نہ کریں، چلائیں نہ، آپ کی گاڑی ختم ہو جائے گی. ہوتا ہی نہیں ہوتا، انسٹرکشن بک ہوتی ہے. تو اتنا بڑی کائنات کا ایک بہت بڑا معاملہ چلنے والا ہے، یعنی دو میاں بیوی کو پیدا کیا گیا، ان کے پھر ان کے ساتھ پوری دنیا کو چلانا تھا، تو اس کا کوئی اصول یا پرنسپل نہیں ہوگا، اس کا کوئی قاعدہ نہیں ہوگا. اللہ نے کچھ ویسے بس دنیا پھینک دی ان کو، جاؤ بچے پیدا کرو، کچھ کرو، یہ کیسے ہو سکتا ہے؟ مجھے بتایا کوئی قاعدہ نہیں ہوگا، کوئی اس کا سسٹم نہیں ہوگا، ویسے چلے جائے آدمی. آپ بتائیں، بغیر سسٹم کے بعد جب کام ہوگا تو ڈیفینیٹلی وہی ہوگا جو مشینوں کے ساتھ ہوتا ہے. مشین آپ چلائیں گے جس کو کچھ سسٹم نہیں ہے تو ٹوٹ جاتی ہے، برباد ہو جاتی ہے. تو بغیر سسٹم کے جب آپ چلیں گے اور آپ میاں بیوی بنیں گے اور سسٹم کوئی ہے نہیں، انسٹرکشن بک اس کے ساتھ آپ کا کوئی ہے ہی نہیں، تو آپ دیکھیں جو حال ہو رہا ہے. آپ یہ دیکھ رہے ہیں، اصل وجہ یہ کہ انسٹرکشن بک کے بغیر ہم کام کر رہے ہیں. کہاں سے آئی انسٹرکشن بک؟ آپ یہ دیکھیں، وہ کون سی انسٹرکشن بک تھی جو اس کے لیے اللہ تعالیٰ نے ہمیں دی، اور کون سے اصول تھے، وہ کون سے ضابطے تھے جس کی وجہ سے ہم اس کو پڑھ کے اپنے حالات کی زندگی کو بہتر بنا سکتے تھے. حضرت آدم السلام نے جب دیکھا تھا ہوا کو سنے اب، تو ان کو دیکھنے کے بعد وہ تنہائی بھی ختم اور ایک نئی چیز پیدا ہونی شروع ہو گئی، جس تو انہوں نے ہاتھ بڑھایا حضرت ہوا کی طرف. سبحان اللہ، تو اللہ سبحانہ وتعالیٰ فرمائے کہ بھائی ٹھہر جاؤ، तुम्हें एक काम करना पड़ेगा, सिर को बल याद रखो, इससे कबल तुम्हें एक काम करना पड़ेगा। वो क्या काम होगा भाई? फिर मैं कि तुम्हें इसको हाथ लगाने से पहले इसका मेहर अदा करना पड़ेगा। अल्लाह मेहर औरत का हक होता है। अब ये वहीं से चल रहा है कानून, आप ये देखिए, ये कानून बना सबसे पहले कि क्या देना पड़ेगा आपको, मेहर देना पड़ेगा। मेहर के बाद वो औरत तुम्हारे साथ हलाल होगी, शर्त है मेहर देना औरत को। याद रखें, मतलब कोई मसाइल तो मैं करने के लिए नहीं बैठा आपके साथ फीकी, मैंने आपको बताऊं फीकी मसाइल से हमारा ताल्लुक नहीं होगा, हम उसको टच नहीं करेंगे कुरान के, हम तो सब वही चीज जिसके लिए हमने कुरान से हम सलाह करना चाहते हैं अपनी, एक तो शरीयत और सुन्नत और उस पर अमल करने के लिए तस्किया कैसे किया जाए, ये तीन टॉपिक है हमारे कुरान से। बाकी फकी मसाइल ना मेरा ताल्लुक है ना मुझसे को मसला इस चीज में। हाँ, आम मसाइल जो है उसको तो इंशाल्लाह बीच में आते रहेंगे, तो वो तो करते रहेंगे ना, वो डीप मसाइल नहीं कि मेहर किसको होता है, मेहर की कितनी किस्में हैं, मेहर ये है, वो तो हमारे उसमें टॉपिक नहीं इस चीज के। लेकिन मेहर इतना चीज है कि मेहर लाजिम है औरत को, औरत को, औरत के लिए। और बास खान उसको वाजिबी का है, जरूरी का है, और ये अदा करना पड़ता है औरत। बहुत से लोग अदा नहीं करते, ये फर्ज है कि औरत को उसका मेहर अदा किया जाए। बहुत बड़ा गुना है कि जो इंसान औरत का मेहर अदा नहीं करता। बाज लोग जबरदस्ती कहते हैं कि हमने माफ करा लिया, जिन लोगों ने मेहर नहीं दिया बीवी का अदा कर दें उसको, ये बहुत बड़ा कर्जा है, याद रखें, ये छोटी चीज नहीं है, बहुत बड़ा कर्जा है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मिसाल दी है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हदीस से हज़रत फातिमा का निकाह किया, रिश्ता दिया, तो हज़रत अली से पूछा कि तुम्हारे पास मेहर है देने के लिए कुछ, मना तुम निकाह नहीं हो सकता तुम्हारे, तुम तो मेहर नहीं दोगे। तो हज़रत अली तो बेचारे फकीर आदमी हो, जी मेरे पास तो कुछ भी नहीं है, मैं कहां से दूं, मेरे पास तो कुछ भी नहीं है। तो अल्लाह सुब्हानहु दो दो इसमें कॉल मिलते हैं, एक ये कि आप सल्लल्लाहु अलैहि वसल्लम ठीक है कुछ कुछ चीज है तुम्हारे पास, कहते एक जरा है मेरे पास जिससे मैं लड़ता हूं, तो मैं ठीक है तुम उससे को ये जरा जो है फातिमा को मेहर में अदा कर दो। दूसरी ये है कि आपने साहबी के साथ करके जाओ फना जुल के पास जाओ, उससे कहो कि जरा इसके ले ले, उसको कुछ पैसे दे दे, इसकी शादी है। तो यहूदी ने दे दिया, वो कितना था, 400 मिसकाल चांदी के बराबर था उसकी कीमत, ये मुकर्र की गई थी। तो मेहर दे देना वाजिब है, अबू हनीफा के ये मुस्तहब वाजिब नहीं है, लेकिन बाकी उलमा के यहां ये इमाम के यहां कहते हैं ये वाजिब है। तो ये मस्ट है ये देना मेहर शादी से पहले। यहां यार लोगों ने नया काम शुरू कर दिया, जहेज का चक्कर निकाल लिया, हिंदू के समय जहेज का कोई ताल्लुक नहीं है इस्लाम से, अल्लाह के नबी इसमें कुछ नहीं दिया था, आपको कहा कि जाओ अपनी मेहर बेच कर आओ जरा और पैसे लेके आ जाओ, वो गया जरा बेची जूती क्या और पैसे लेके आपने कहा फला फला चीज की खरीद लो और ये इसको दे दो। तो आपने तो नहीं दिया जहेज, ये तो हज़रत अली करमुल्लाह वजह के खुद पैसे थे जो मेहर की शिकल में हज़रत फातिमा को देने थे, तो उन्होंने खुद घर का सामान जो था मश्किल ले ली, एक चक्की ले ली उसी पैसों के लेके आप चले गए। तो नबी पाक ने इसमें जहेज बिल्कुल नहीं दिया, इस्लाम में है ही नहीं जहेज, जहेज का तस्वर भी नहीं। आपकी इतनी शादियां किसी औरत कोई आपको आपकी अजवाज में से कोई महल लेकर नहीं आया, किसी को महल अदा नहीं किया गया, ना ही तरीका था। ये हिंदुओं के राज रवाज थे जो हमारे इस्लाम के अंदर आ गए, उनके साथ रहने के साथ यहां से हमने बहुत सी चीजें ले ली हैं इन हजरात की जो हम जहां रहते हैं, इसी तरह उनसे बहुत सी चीजें हमने ले ली। तो इस रस्म को खत्म करना सवाब अव्वल सवाब होगा, ये अगर कोई इंसान इस रस्म को खत्म करता है कि बिल्कुल जहेज वाला मसला नहीं करे, ये बहुत बड़ी सुन्नत होगी जो इंसान उसको जिंदा करेगा। अपने बच्चों को जहर ये देना जो है खिलाफ सुन्नत है, बड़े बड़े जो दीनी लोग ये काम करते हैं डरते हैं कि दुनिया कह गएगी, तो वो तो मैंने आपको बता दी कि जो दुनिया की खातिर दीन होता है उसका कोई कबूल नहीं होता अल्लाह के दरबार के अंदर। साफ कहा जाए कि सुन्नत नहीं है, मेहर देना सुन्नत है, ये सुन्नत है سنت ادا کرو. اور کوئی جہیز کا تعلق نہیں ہے اسلام میں کہ اس کو جہیز دیا جائے. تو جب وہ ہاتھ لگانے لگے بڑے حضرت ہوا کی طرف, تو اللہ سبحانہ تعالیٰ کو فرمایا اس کا مہر ادا کرو. تو وہی جواب ہوتا نہیں کہ مہر مجھے تو پتہ نہیں مہر کیا ہے, میرے پاس یہاں کو ہے کچھ تو ہے تو نہیں, میں اس کی مہر ادا فرماؤں. تو سبحان اللہ, جس وقت اللہ سبحانہ تعالیٰ نے فرمایا مہر تجھے میں بتاتا ہوں, وہ ادا کرتے ہیں. اللہ اکبر, یہ وہ کیا مہر ہوگا؟ وجہ وجوہ کائنات, میرے حبیب نبی کریم صلی اللہ علیہ وسلم کی جس کی وجہ سے یہ کائنات بنی, اور تجھے آدم بنایا ہے میں نے سبحان اللہ, اور جہاں تجھے بھیج رہا ہوں سب کچھ جو سجایا ہے میں جس کے لیے, بس اس ذات پہ تو 10 دفعہ درود پڑھ دے, اللہم صلی اللہ علیہ وسلم, 10 دفعہ درود پڑھ دے اس ذات پر جو میرا حبیب ہے سبحان اللہ, اور یہ وجہ کائنات ہے جس کی وجہ سے میں نے کائنات کو بنایا. تو حضرت آدم علیہ السلام نے 10 دفعہ درود پڑھ کر حضرت حوا علیہ السلام کی خدمت میں مہر پیش کر دیا, اور ان کی وہ ازواج میں چلے گیا, نکاح ہو گیا سبحان اللہ. اب آپ یہ دیکھیں اس مہر کا, کیونکہ ماں باپ میں شادی ہماری اس طرح ہوئی ہے نا, میں نے عرض کیا نا آپ کو ہر فطرت وہی چلتی ہے جو کہ لے کر ماں باپ میں ہوتی ہے, تو اس کی فطرت چلتی ہے ہمیشہ. اب سب سے پہلے چیز کیا کہ سبحان اللہ, پوری اولاد کے اندر حضرت آدم علیہ السلام کی درود شریف پڑھا کر اللہ کی حکمت دیکھیں, پوری کائنات کے اندر اللہ تعالیٰ نے اپنے حبیب کی محبت کو جڑ دیا سبحان اللہ, پیوست ہوگی سرکار ہوئی محبت, ماننے والوں پر بھی نہ ماننے والوں پر, اس وقت سب اللہ کو ماننے والے لوگ تھے. تو کسی امت سے بھی کوئی انسان آیا ہو, کسی امت میں کوئی پیدا ہوا, آدم علیہ السلام سے لے کے قیامت جتنے انسان آئیں گے اس کے اندر آٹومیٹکلی جہاں اللہ کی محبت آئے گی وہاں نبی کی محبت بھی موجود ہوتی ہے, دونوں کی محبت موجود ہوتی ہے. لیکن کیا بات ہے کہ اللہ کو نہ ماننے سے خواہش ان پہ غالب ہو جاتے ہیں, گناہوں سے ان کے اندر سیاہ ہو جاتے ہیں, وہ چیز دب جاتی ہے, وہ نور جو ہے وہ دب جاتا ہے اس گناہوں کی وجہ سے, لیکن محبت موجود ہوتی ہے. آئے میں دکھاؤں کو سکھوں کی نعت, سکھ نے جو نعتیں لکھی ہوئی ہیں, کافروں نے جو نعتیں لکھی ہوئی ہیں, نہ ماننے والوں نے جو نعتیں لکھی ہوئی ہیں, آپ سنیں تو حیران ہو جائیں ان کی نعتوں کو پڑھ کر. جیسے ایک شیخ کہتا ہے کہ مسلمانوں کی اجارہ داری تو نہیں ہے, محمد تو سب کے ہیں صلی اللہ علیہ وسلم, کہاں سے بولتے ہیں, سکھ کہہ رہے نعت کے اندر کہ صرف مسلمانوں کی اجارہ داری نہیں ہے محمد, یہ تو سب کے ہیں سبحان اللہ, ہمیں کیوں نہیں محبت, ہمیں بھی ہے. تو یہاں ایک نقطہ سن لیجیے, محبت تو سب کو ہوگی لیکن بخشوشی ہوگی جو اطاعت کرے گا. محبت میں اطاعت میں فرق آتا ہے, اطاعت صرف وہی کرے گا سبحان اللہ, اطاعت وہی کرے گا جس کے اندر کامل ایمان ہوگا, جو اللہ کو صحیح ماننے والا ہوگا, اللہ کے نبی سم کے صحیح محبت کرنے والا ہوگا. تو یہ آج کہتے ہیں ہم عاشق ہیں, ہمیں رونا آ جاتا ہے محبت میں, تو آپ کو سکھ کی مثال دی ہے, ایک فطرتی محبت ہے جو مہر ادا کیا تھا آدم علیہ السلام نے, اس مہر کی محبت ہے, یہ فطرتی محبت ہے ہر انسان میں. تو یہ دھوکہ دے رہا ہے شیطان کہ تم عاشق ہو, نہیں نہیں یہ بہت بڑا دھوکہ ہے, عاشق نہیں ہو تم, عاشق اس وقت ہوگے جب اللہ تعالیٰ جس طرح کہ اطیع اللہ اطیع رسول, جب تم اللہ کے نبی کی اطاعت کرو گے تو اس وقت کہا جائے گا اللہ کی کتابوں کے عاشق ہے. یہ فرق محسوس کریں, کسی کو روتا دیکھتے ہوئے نہ تو وہ کرتے ہوئے داڑھی کٹی ہوئی ہے اور آنکھ نکل رہی ہے اور جھوم رہا ہے سب کچھ کر رہا ہے, عورتیں مرد سب سمجھو یہ ڈرامہ ہے, یہ تو ہر ایک کے دل میں, یہ تو کافر کے دل میں بھی محبت ہے, نہ ماننے والوں کے دل میں محبت ہے, لیکن اطاعت صرف اس کے پاس ہوتی ہے جو صحیح عاشق اللہ کا, جو صحیح عاشق ہوتا ہے اللہ کے نبی صلی اللہ علیہ وسلم کو. یہاں تک صحیح عاشق ہو تو اللہ تعالیٰ الحمد نبی بہن اسی کو جواب دیتے ہیں. ایک واقعہ سناتا ہوں آپ کو محبت کا, پہلے زیادہ 10 دفعہ درود شریف پڑھنا پر ایک حدیث سنیا, بہت کام آئی ہے الحمد للہ. میں سمجھتا ہوں کہ شاید یہ یادگار ہے اس درود شریف کی, اس میں اتنا بڑا انعام دیا ہے. عن ابی درد رضی اللہ تعالیٰ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم من صلی علیہ حین یسبح اشرم حین یمسی اشرم ادرکتہ شفاعتی یوم القیامہ. یہ میں اکثر سناتا ہوں حدیث جمعے کے روز, یہ حدیث میں آپ کو پڑھ کے بتاتا ہوں ہمیشہ, آج پھر دہراتا ہوں اس کو, مجھے سے بہت ان سے حدیث سے فرماتے ہیں ارشاد ابو درد بہت بڑے صحابی تھے، انہوں نے ارشاد فرمایا کہ دو شخص میں نے سنا ہے نبی صلی اللہ علیہ وسلم کہتے ہوئے فرماتے ہیں، اللہ قال قال صلی اللہ علیہ وسلم من صلى على حين ادرکت شفاعت یوم القیامہ، روایت تبرانی، تبرانی کی حدیث. فرماتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ دو شخص صبح اور شام مجھ پر دس دس بار درود شریف بھیجے گا، یا یہ تو پکا کر لیں، یہ میرا خیال وہ دس دفعہ حضرت آدم السلام نے مہر ادا کیا تھا درود شریف پڑھ کر، یہ وہی مہر والا درود شریف ہے، تو امت میں آ گیا. اللہ کے نبی فرماتے ہیں کہ جو یہ دس دفعہ درود شریف پڑھے گا صبح اور شام تو میری شفاعت پہنچ کر ہی رہے گی، میں نے اس کو بخشا کے رہوں گا اس شخص کو. اللہ اکبر، متعلق کتنی بڑی یہ حدیث ہے، یہ یادگار ہے، یہ دس دفعہ پڑھنا جو میں بتاتا تھا لیکن آج اس کے احساس تھا الحمدللہ، یادگار ہے اس کی نکاح کی، ہمارے ماں باپ کا جب نکاح ہوا تھا اس کا ضرور وہ ہے. تو ضرور دیکھیں کہ عائشہ صدیقہ رضی اللہ تعالیٰ فرماتے ہیں، ایک اور حدیث سنا آپ کو، یہ بھی میں آپ کو اکثر سناتا ہوں، ان شاء اللہ یہ حدیث آپ کو پہلے نہ سنائی ہوں. عائشہ قالت قال رسول اللہ صلی اللہ علیہ وسلم مامن عبد صلی اللہ صلاۃ اللہ ارجی بہا ملکن حتی یحیی بہا وجر رحمانی عز و جل فیقول ربنا تبارک و تعالی اذهبوا بها الى قبر عبدی تقتفر اللہ لکالیہ تقربها این. سبحان اللہ، حضرت عائشہ صدیقہ فرماتی ہیں کہ جب کوئی شخص روشی پڑھتا ہے نبی پاک صلی اللہ علیہ وسلم پر، ذہن میں رکھیں حدیث، کتنی بڑی چیز ہے درود شریف پڑھنا، اس میں تعداد بھی نہیں دی کہ جب جو شخص بھی نبی کریم سے درود پڑھتا ہے تو وہ درود ضائع نہیں آپ کا جاتا، بڑے احتیاط سے درود پڑھا کریں، فوراً فرشتہ اس کو پکڑ لیتا ہے، فوراً فرشتہ اس کو درود کو ایک مقرر کیا اللہ تعالیٰ، جیسے کوئی درود پڑھتا ہے تو فوراً فرشتہ اس درود کو پکڑتا ہے اور سیدھا شوٹ مارتا ہے اللہ کی طرف، اور اس درود کو اللہ جل شانہ کی خدمت میں پیش کرتا ہے، آپ کی بارگاہ میں پیش کر دیتا ہے، یہ درود ہے جی میں لے کر فلاں شخص نے پڑھا ہے، اللہ تعالیٰ کے ارشاد فرماتے ہیں پھر اس فرشتے کو، اس درود کو میرے بندے کی قبر کے پاس لے جاؤ. اللہ اکبر، اب تو زندہ ہے، اللہ کو تو پتہ ہے جی کہاں مر کر کہاں جائے گا، اللہ کو تو پتہ ہے مر کر کہاں جائے گا، تو فرمایا اس کی قبر کے پاس لے جاؤ، یہ اس کے لیے استغفار کرے گا. اللہ اکبر، یعنی پہلے سے استغفار شروع ہو گئی، درود شریف اس کے لیے استغفار کرے گا، اس کی وجہ سے اس کی آنکھوں کی ٹھنڈک ہوگی. اللہ اکبر، جس کو قبر کو جہنم کی آگ بتا، ایک درود شریف دیکھیں کتنا زبردست کام کرتا ہے، جس درود شریف کی برکت سے ہم نے پوری اولاد پیدا ہوگی، سب پیدا ہوئے درود شریف کی برکت سے، اگر یہ مہر ادا نہ کیا جاتا تو نکاح نہ ہوتا، نکاح نہ تو میں آپ پیدا نہ ہوتے، ہم پیدا نہ تو کائنات کیسے بنتی، اسی لیے کہا گیا سنے شفینا صلی علی نبینا صلی علی محمد صلی نبینا صلی محمد صلی شفینا صلی محمد صلی طبیبنا صلی علی. آج کا درس اس پہ ختم کرتے ہیں انشاءاللہ، مزید کل اس پر گفتگو ہوگی، اللہ نے پسند دی اور صحت دی انشاءاللہ، اور دیکھیں گے کہ آگے حالات کیا بنتے ہیں، اور اللہ پاک ہم سب کو توفیق عطا فرمائے. یا خاص نقطہ دیکھ رہے ہیں آپ کہ کائنات کا پورا وجود سٹارٹ جو ہوا ہے نبی کریم کی برکت سے ہوا ہے، ہم شریعت اور سنت کا کیسے انکار کر سکتے ہیں؟ مجھے بتائیں بھائیو، کیسے انکار کر سکتے ہیں؟ ہماری پیدائش، ہمارے ماں باپ کی پیدائش، نکاح اس وقت آپ صلی اللہ علیہ وسلم کی بدولت ہوا، آپ کی شریعت کو کیسے توڑ سکتے ہیں؟ اللہ پاک ہم سب کو اس پر عمل کرنے کی توفیق نصیب فرمائے.